किसी से प्यार का इजहार कैसे किया जाए? बहुत से तरीके हैं। कुछ लोग तोहफे लेते हैं, कुछ लोग बातों से इजहार करते हैं, कुछ लोग कीमती कीमती चीज़ें लेते हैं, कुछ लोग रेस्टोरेंट लेके चले जाते हैं अपने दोस्त को, अपने बाप को, अपनी माँ को, या माँ बाप बच्चों को। बहरहाल, बुज़ुर्ग कहते हैं कि बेहतरीन तरीका, अगर आप हकीकत में किसी को बहुत ज़्यादा चाहते हैं, तो वो ये है कि जब नमाज के बाद या किसी अच्छे काम के बाद दुआ के लिए हाथ उठाएं, तो उस शख्स को जिसको आप प्यार करते हैं, बहुत प्यार करते हैं, उसके लिए भी दुआ करें। तो आइए आज हम सब मिल के अपने चाहने वालों के लिए, उनके लिए जिन्होंने हमारे साथ कुछ अच्छाई की, हमारे साथ कुछ मेहरबानी की, हमारा ख्याल रखा, उनके लिए नमाज के बाद दुआ करें। प्रोग्राम सुबह ज़िंदगी में बहुत बहुत खुश आमदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन। प्रोग्राम सुबह ज़िंदगी में आपकी खिदमत में हाज़िर हैं, और एक खूबसूरत प्रोग्राम तेहरान स्टूडियो से लेके आपकी खिदमत में हम लोग हाज़िर हैं। खूबसूरत सुबह लेके आपकी खिदमत में हाज़िर हैं। छुट्टी के दिन के बाद एक प्यारा सा प्रोग्राम लेके आप लोगों की खिदमत में हाज़िर हैं मैं और हसन
जी। बहुत बहुत शुक्रिया खुर्रम। नाज़रीन अस्सलाम वालेकुम। प्रोग्राम सुबह ज़िंदगी में मैं भी आप सबको खुश आमदीद कहता हूँ। 6:34 हो रहे हैं। ऐसे खुर्रम, मेरा काम एक ये हो गया है कि
जी।
मैं यहाँ पे, एक नंबर होता है तेहरान में 119,
ठीक,
उसको आप मिला दें तो वो टाइम बताते हैं। हमारा
जबरदस्त
काम भी वही हो गया है तकरीबन। हम हर 2 मिनट के बाद टाइम
टाइम
बदल
बताने के,
लगता है कोई हमारा नंबर डायल
लेकिन
कर रहा
अच्छी
है।
बात है, क्योंकि हसन बाबा, ये एक जो है बड़ा क्या कह सकते हैं, यूनिवर्सल किस्म का मसला है कि मसलन टाइम को कैलकुलेट करना, कि हाँ जी अगर कोई आपका दोस्त जो है जर्मनी में बैठा हुआ है, तो बैठ के हम जो कैलकुलेट करते हैं कि जी यहाँ पर ये टाइम हुआ है तो वहाँ पर कितना होगा, कितने घंटे पीछे, कितने घंटे आगे।
हाँ
तो
बिल्कुल
ये बहुत आप अच्छा काम करते हैं कि सुबह सवेरे लोगों को ये बता देते हैं कि हमारे यहाँ क्या टाइम हुआ, तो उनको अब ये आइडिया हो जाएगा कि कितना फासला है हमारे और
बिल्कुल,
उनके
अगर
टाइम
आपको
का।
काम पे देर वेर हो रही है तो उसका भी आप
बिल्कुल,
अंदाज़ा लगा।
इसका भी
वैसे उसमें
अंदाजा,
आपको बैठ के सुबह ही सुबह थोड़ा आप हिसाब किताब
हिसाब
करना
किताब कर
पड़ेगा
सकते हैं।
कि
बिल्कुल,
आपके इलाके में क्या टाइम
क्या
हो
टाइम
रहा
है।
है, उसके
बहरहाल
हिसाब से।
बहरहाल ये बताता चलूँ आपको कि एक नया हफ्ता है, और जैसे ही एक नया हफ्ता शुरू होता है, हम एक नया मौजू भी आप लोगों की खिदमत में लेके आते हैं, और वो होता है, वो इस हफ्ते का जो होता है वो है सब्र, और सब्र का फल मीठा होता है। ये मौजू है हमारा, इसके ऊपर बात करेंगे इंशाल्लाह हम लोग आप लोगों से, आप लोग हमारे से बात करेंगे, और हम फ़ोन लाइन पे और अपने स्टूडियो में भी कोशिश करेंगे अपने मेहमान जो हमारे होते हैं उनसे भी पूछें कि उनका क्या ख्याल है इस बारे में।
यकीनन, तो आज के प्रोग्राम में मैं देख रहा हूँ तस्वीरें तो बहुत
जी
ज़बरदस्त आप
बिल्कुल,
लाए।
मौजूदात भी हम लोग लेके आए हैं, कुछ खबरें गर्मा गर्म किस्म की, वो भी हम अपने नाज़रीन को बताएंगे। लेकिन इससे पहले जो सबसे अहम चीज़ है हसन, वो ये है कि जैसे कि हम हमेशा कहते हैं कि आप लोग नहीं होंगे हमारे प्रोग्राम में तो हमारा प्रोग्राम फीका पड़ जाता है, और आप लोग कैसे हमारे प्रोग्राम में आ सकते हैं, कैसे हमारे प्रोग्राम में शामिल हो सकते हैं, उसके क्या तरीके हैं, वो हम जो है अभी इस वक्फे में आपको दिखाएंगे। तो चलते हैं, वक्फा लेते हैं, और उसमें देखते हैं कि कैसे आप अभी के अभी हमारे प्रोग्राम में शामिल हो। एक बार फिर आपकी खिदमत में हाजिर हैं हम लोग छोटे से वक्फे के बाद, जिसमें आप लोगों ने देख लिया कि किस किस रस्तों से आप लोग हमारे प्रोग्राम में शामिल हो सकते हैं। यहाँ पर एक बार फिर मैं आपको बताते चलूँ कि हमारा फेसबुक का पेज जो है facebook.com/SUT Morning Show है, और अभी के अभी यहाँ पर वो फेसबुक का पेज जो है मेरे सामने खुला हुआ है। जो सवाल, कोई भी बात आप हमारे साथ शेयर करना चाहते हैं, कोई भी तस्वीर अपने इलाके की, कोई भी दिलचस्प किस्म की तस्वीर आप अपने जो आपके पास है हमारे साथ शेयर करना चाहते हैं ताकि हम अपने नाज़रीन को दिखा सकें, तो वो फौरी तौर पर हमें भेजें ताकि हम लोग जो हैं यहाँ पर उस पर बात कर सकें, उसको दिखा सकते हैं। और बहरहाल जो भी, हाँ एक बार फिर बताते चलूँ, हफ्ते का मौजू जो है हमारा सब्र है, उसके बारे में आपके क्या ख्याल है, और उसके बारे में जो है आप क्या सोचते हैं, वो हमें फेसबुक के जरिए या मुख्तलिफ ज़रायों के जरिए बताएं, और फिर जो है बहरहाल आगे प्रोग्राम को हम आगे चलाएंगे। एक और चीज़ जो है मैं बताते चलूँ, वो ये है कि जैसे कि मैंने पहले भी बताया कि हमारे जो है रिकॉर्डेड प्रोग्राम्स, रिपोर्ट्स वगैरह जो है हम लोग तैयार
वो
कर रहे
तैयार हो
हैं।
रही हैं बिल्कुल।
बिल्कुल, उसी सिलसिले में आप लोगों के क्या ख्याल हैं, आप किस किस्म का प्रोग्राम चाहते हैं, किस किस्म की जो ईरानी गज़ा, क्योंकि हमारे पास जो है अली नादिर साहब ने कहा था कि जी उनको चुल्लू कबाब जो है
चलो कबाब,
वो जी बिल्कुल उसको सीखना है, और जो है मुख्तलिफ किस्म की ईरानी डिशेज भी जो हैं उन्होंने कहा कि जी मैंने सीखनी है, तो वो इंशाल्लाह उसका जो है सेगमेंट बहुत जल्द हम शुरू कर देंगे।
और अभी अभी हमारे प्रोड्यूसर ने बताया है कि मिलाद टावर,
जी
जहाँ
जी
से पिछले साल अगर याद हो खुर्रम, बहुत
जी
ही अच्छा
हमने एक
वक्त गुजरा
प्रोग्राम
था
किया
एक
था,
हफ़्ते
बिल्कुल
वहाँ से हम लोगों ने प्रोग्राम किया
बिल्कुल
था। खुद उस टावर में बहुत सारे घूमने घामने की चीज़ें हैं, यानी
बिल्कुल
आप
सही
पूरा दिन वहाँ पे गुजार सकते हैं। तो उसके
सही,
हवाले से इंशाल्लाह बहुत जल्द हम लोग एक रिपोर्ट
अच्छा
बनाना चाह रहे हैं जा रहे हैं। और एक और चीज़ जो है वो ये है कि इंशाल्लाह कुछ तस्वीर हम अली वरियानी साहब की भी हम
फेसबुक पे
फेसबुक पे लगाएंगे
जी
बहुत जल्द, यानी
जी एक आध तो
बहुत
पहले
अगर हुआ तो
खैर
आज या कल। एक तो वो हमने लगाई
पहले लगाई भी थी
लेकिन उसके अलावा भी लगाएंगे ताकि लोगों को अंदाजा हो सके हम लोग किस तरह के खाने उनके खिदमत में पेश करने जा रहे हैं। बहुत ही मजा, हमें तो वहीं मेरी हालत खराब हो गई वहां देख के। उस खाने
यानी साहब तो वैसे भी जो है खाने पीने के शौकीन है वो, माशाल्लाह जो है वो बड़े एक्सपर्ट हैं कि वो कैसे।
बाज़ लोग होते हैं खुर्रम, उनको देख के ही ना वो खाने का शौक
खाने
की याद आ जाती है, या उनको देख के और ज्यादा भूख लगने लगती है। अली बरयानी साहब का भी
उन्हीं कैटेगरी में। लेकिन ये कि खासियत उनकी ये है कि वो आपके पास अगर बिल्कुल लिमिटेड जो वसाइल होते हैं उन उसके साथ जो है वो बेहतरीन खाना आपकी खिदमत में पेश कर देंगे।
तो इसमें हम लोग देखेंगे किस तरह के खाने वो पेश करेंगे। खुर्रम, आज के मेहमान के बारे में हम बता देंगे, डॉक्टर सुलैल फातिमा थोड़ी देर में इंशाल्लाह हम लोग को ज्वाइन करेंगी और हम लोग आज बात करेंगे। तर्ज ज़िंदगी तो होता ही है,
बिल्कुल
बच्चों का भी बहुत अहम किरदार होता है।
सही है,
दो चीज़ें बच्चों में बहुत ज़्यादा छोटे बच्चों में देखी जाती हैं और अगर उसको रोका ना जाए तो वो कॉम्प्लिकेशंस और पेचीदगियाँ उसमें आ सकती हैं। वो है नाखून चबाना और अंगूठा चूसना। उसके हवाले से इंशाल्लाह डॉक्टर सुलैल फातिमा से गुफ्तगू करेंगे और थोड़ी देर में इंशाल्लाह जॉइन।
इंशाल्लाह बड़ा अहम मौजू है जो इस पर बात होगी और मैं नाज़रीन को बताता एक बार फिर मौजू बताता चलूँ कि अंगूठा चूसना और जो नाखून को जो काटना, जो बच्चे दांतों से जो है उसको तोड़ते हैं नाखून को गुस्से की हालत में या परेशानी की हालत में, ये जो है बहुत ज़्यादा माओं का बहुत ज़्यादा घरों में ये एक मसला है। और आज का प्रोग्राम देखना मत भूलिएगा, डॉक्टर सुलैल फातिमा हमारे साथ होंगी और वो बताएंगी कि कैसे आप इन चीज़ों से छुटकारा बहरहाल पा सकते हैं। वक्त हुआ है हमारे पास इस्फहान जाने का, चलते हैं इस्फहान। ईरान का एक खूबसूरत सा शहर, एक तारीखी शहर, चलते हैं वहाँ की सैर करते हैं नजफी साहब के साथ। नजफी साहब के साथ सैर करेंगे, उसके बाद दोबारा आपकी खिदमत में हाजिर होंगे और फिर डॉक्टर साहिबा हमारे साथ स्टूडियो में मौजूद होंगी।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अजीज़ नाजरीन, अस्सलाम अलैकुम। नाजरीन, हम आपको एक बार फिर आपके अपने प्रोग्राम में खुशामद कहते हैं।
आली कापू मैदान नक्श जहां की तारीखी इमारतों में से एक है। इस इमारत की तामीर 1647 में शुरू हुई। आली कापू का मतलब है बड़ा दरवाज़ा और इसमें हज़रत अली अलैहिस्सलाम के इस्म मुबारक की जानिब भी इशारा है। इसकी वजह यह है कि इमारत का असली दरवाज़ा शाह अब्बास के हुक्म पर नजफ अशरफ से इस्फहान लाया गया था।
नाजरीन, अब हम आपको इस्फहान के एक और शाहकार मैदान इमाम की तरफ लेकर आए हैं जो कि नक्श जहान के नाम से जाना जाता है। ये मैदान अक़वाम मुत्तहिदा के इदारे यूनेस्को के आलमी सकाफ़ती विरसे की हैसियत रखता है। नक्श जहान इस्लामी तहजीब को एक मैदान की सूरत में अपने दामन में समेटे हुए है।
इस्फहान अपने आसार, अपने क़दामत और अपनी मशहूर व मारूफ़ चीज़ों के ज़रिए से पहचाना जाता है और इसे नस्फ़े जहान कहा जाता है। इस वक्त मैं जिस हिस्से में हूँ उसे मैदान इमाम कहा जाता है। मैदान इमाम अपने दामन में बहुत सी चीज़ों को घेरे हुए है और लिए हुए है। मसलन एक तरफ पुल आली कापू है, एक तरफ मस्जिद इमाम है, दूसरी तरफ नक्श जहान और चारों तरफ बाजार कैसरिया के नाम से बाजार है जो इसके चारों तरफ मुश्तमिल है। खुद मैदान इमाम चारों तरफ दो तबका मंजिल और दो तबका इमारत रखता है। इसके दोनों इसके चारों तरफ دو طبقہ عمارت ہے کہ جس میں متعدد کمرے ہیں. میدان امام کی لمبائی تقریباً 512 میٹر اور چوڑائی 160 میٹر ہے, اور اس کے چاروں طرف مختلف آثار قدیمہ پائے جاتے ہیں. مثلاً بازار قیصریہ کی جو چاروں طرف 2 منزلہ عمارت رکھتی ہے, اور خود میدان امام کی جو لوگوں کی رفت و آمد اور لوگوں کی گھڑ سواری سے آباد ہے, اور اس کی خوبصورتی کو دوبالا کر رہا ہے.
یہ عمارت میدان نقش جہاں کے مغربی سرے پر اور شیخ لطف اللہ مسجد کے سامنے واقع ہے, جو علم, دین اور سیاست کے باہم رابطے کی غماز ہے. یہ عمارت پہلے شاہ عباس صفوی کے دولت قدے میں داخل ہونے کا واحد دروازہ تھی, جو 70 سال کے عرصے میں مزید تعمیری کاموں کے بعد 6 منزلہ عمارت میں تبدیل ہو گئی, اور اس میں تانبے کا حوض, ایوان اور موسیقی کا حال بھی شامل کر دیے گئے. اس عمارت کی خاص بات یہ ہے کہ اس میں آپ ایک جگہ کھڑے ہو کر انتہائی ہلکی آواز میں بات کریں تو بھی آپ کی آواز عمارت کے دوسرے حصوں میں سنائی دے گی.
میں یہاں پہ جامعۃ المصطفیٰ کا طالب علم ہوں, اس کے ماتحت علم حاصل کر رہا ہوں, اور جب کہ میں ہندوستان میں تھا تو میں نے اصفہان کے بارے میں بہت سن رکھا تھا, بالخصوص ہسٹری میں, تاریخ میں میں نے اصفہان کا تذکرہ دیکھا, اصفہان کے بارے میں پڑھا, اور اصفہان کی خوبصورتی کے بارے میں, جس جیسا کہ کہا جاتا ہے کہ اصفہان نصف جہان اس کو کہا جاتا ہے, بالخصوص میں نے پڑھا کہ اصفہان شہر علمی ہے, تھا اور ہے. جیسے یہاں پہ علمی حوالے سے بہت بڑے عالم گزرے ہیں, علامہ مجلسی کی, جن کی بہت سی خدمات کتب کے سلسلے میں ہیں, نوشتار کے سلسلے میں ہیں, جو انہوں نے لکھی ہیں, اور ان کا مرکز بھی یہیں پہ اصفہان میں بھی ہے, اصفہان میں ہے, جہاں پہ ہم نے دیکھا ان کو, جا کر ان مرکز کو دیکھا. اور جہاں تک سوال ہے خوبصورتی کا, تو اصفہان واقعاً شہر قشنگ اور خوبصورت ہے. ہم نے بہت سے مقامات پہ جا کے مشاہدہ کیا, بہت سے مقامات کو دیکھا. انہی مقامات میں سے ایک مقامات یہ میدان امام ہے, یا پل خواجو ہوا, یا سی او سی پل ہے, یا بہت سے مقام پہ ہم گئے ہمارا اپنے مسئولین کے ساتھ, کہ جن لوگوں نے ہمیں یہاں کی گردش کروائی, یہاں کے بارے میں بتایا. یقیناً اصفہان ہر لحاظ سے خوبصورت ہے, اور نہ کہ صرف اصفہان بلکہ کل ایران خوبصورت ہے, اور ایران میں کہیں نہ کہیں پہ ہر جگہ پہ ایک تاریخی آثار موجود ہے, بالخصوص اصفہان میں بہت سے ایسے تاریخ اپنے آثار موجود ہیں, کہ جس کے دیکھنے کے بعد معلوم پڑتا ہے کہ یہ قدیم زمانے میں بھی بہت ہی قیمتی تھا, اور اس زمانے میں بھی بہت قیمتی ہے.
عزیز نائن, ہمیں امید ہے کہ ہمارا یہ پروگرام بھی آپ کے لیے مفید واقع ہوا ہوگا. اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے. خدا حافظ.
آپ لوگوں کو موقع ملے تو ضرور اصفہان جانے کی کوشش کیجیے گا, بہت پیاری اور بہت تاریخی قسم کی چیزیں وہاں پر آپ کو دیکھنے میں ملیں گی. بہرحال ہمارا وقت ہوا ہے ہمارے گفتگو کے سیگمنٹ کا. ہماری ڈاکٹر مہمان جو ہیں سلیل فاطمہ, وہ اسٹوڈیو میں پہنچ چکی ہیں, موضوع بھی ہم آپ لوگوں کو بتا چکے ہیں. چلتے ہیں حسن کے پاس تاکہ حسن پروگرام کو گفتگو کو شروع کر سکیں. جی حسن,
بہت بہت شکریہ خرم. और नाज़रीन, बहरहाल हम लोगों की ज़िंदगी आजकल कुछ इस तरह की हो गई है कि वाकई मुश्किलात ज़्यादा ही हम लोगों पर सवार हो गई हैं। हम लोग यानी मुश्किलात पर सवार नहीं है बल्कि मुश्किलात हम पर सवार हो गई हैं, और उसकी वजह से हर चीज़ ऐसा लगता है कि भाग रही है हमारे हाथ से। और ये तर्ज़ ज़िंदगी यकीनन बहुत ज़्यादा बुरी साबित हो सकती है हम पर, हमारे बच्चों पर और हमारे जितने अतराफ में लोग हैं। आप एक जगह पर स्ट्रेस के साथ आप जाइए, यकीनन वो स्ट्रेस, आप हो सकता है बैंक में जाएं और किसी को आप ना पहचानते हो, लेकिन आप वो स्ट्रेस, वो तनाव जो आपकी शख्सियत में उस वक्त मौजूद है, वो आप मुंतकिल करेंगे किसी ना किसी सूरत में। और ये आप सोचिए एक जंजीर की तरह है कि एक दूसरे से मुत्तसिल है, और फिर आखिर में जाके बहुत भयानक नतीजा सामने आ सकता है। ये जो मुआशरे में आप हर जगह टेंशन देख रहे हैं, तनाव देख रहे हैं, वो उसकी वजह यही है कि हम वो तनाव ख़ुद तक महदूद नहीं रखते बल्कि हर एक को देने की कोशिश करते हैं अच्छाइयों के बरखिलाफ। तो चलते हैं, बात करते हैं डॉक्टर सुलेल फातिमा से। मैं आपको खुशामदीद कहता हूँ एक तो प्रोग्राम में, और मौजू के हवाले से आप थोड़ा शुरू करें।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जहाँ तक आज के मौजू का ताल्लुक है, जो बच्चों में भी देखी गई थे और वो मुंतकिल हो जाती है बड़ों तक, जिसमें हम नाखून कतरने की बात करेंगे। सबसे पहले तो कि आजकल जो हमारा एक, जैसे आपने अभी अभी बोला इस बारे में कि काफ़ी टेंशन और स्ट्रेस लिए ज़िंदगी हम फिर रहे हैं, तो कुछ आदतें ऐसी हैं जो हम बचपन से हमारे अंदर डेवलप हो जाती हैं, उसके बाद वो हम जैसे जैसे बड़े हो रहे होते हैं वो हमारे साथ साथ चल रही होती, लेकिन हम उनको इतना नोटिस नहीं कर रहे होते कि उसका हमारी ज़िंदगी पर क्या नेगेटिव असरात ज़ाहिर होते हैं। कुछ आदतें ऐसी होती हैं जिनको हम कंट्रोल कर सकते हैं, जिस तरह अगर हम नाखून चबाने की बात करें तो आजकल की यूथ में ये बहुत कॉमन चीज़ है कि नाखून खौफ की हालत में, परेशानी की हालत में, भूख की हालत में, टेंशन की हालत में या एग्ज़ाम के दिनों में बच्चे अपने नाखून चबा जाते हैं। इसका अगर हम उनकी लाइफस्टाइल का पिछला हिस्सा देखें तो ये ऐसा नहीं कि अभी इसी उम्र में ये ज़ाहिर हुई है आदतें, इन आदतों का कुछ कुछ झलक बचपन से ही इंसान के अंदर आ जाती हैं। जी बिल्कुल। तो जब एक माँ बाप ये बातें नोटिस करें, ऑब्ज़र्व करें कि ये अब हमारे बच्चे के अंदर ये आदतें मुंतकिल हो रही हैं, तो उसी वक्त अगर उनको रोक लिया जाए तो इतना बड़ा, इतने मसाइल नहीं पैदा होंगे। जहाँ तक रोकने की बात है तो हम ये कह सकते हैं, कि सबसे पहले तो हम ये देखें कि किन वजूहात की वजह से ये आदतें पैदा हो रही हैं।
जी।
जैसे कि अगर बच्चे को खाना नहीं प्रॉपर मिल रहा है, या उसको प्यास का वक्त या खौफ का आलम है, घर में परेशानी है, फैमिली के अंदर कोई ऐसे ट्रबल्स है जिसकी वजह से बच्चा परेशान है, तो वो इसको नाखून चबाने की आदत लग जाती है। लेकिन अब आप बड़े होकर देखेंगे कि उसके बाद शायद इनमें से कोई भी ये फैक्टर ना हो, लेकिन फिर भी बच्चा नाखून चबा रहा हो। इसका मतलब ये है कि पहले उसको ऐसी चीज़ें, ऐसा इन्वायरमेंट मिला है कि जिसमें उसकी आदत बन गई, अब वो बस सिर्फ आदत के तहत उसको एक नहीं, अगर वो नहीं चबा दो तो उसको खुद एक फ्रस्ट्रेशन होती है कि ये क्या हो रहा है मेरे साथ।
अच्छा डॉक्टर साहब, एक चीज़, आज से तकरीबन 2 महीने पहले मैं एक रिपोर्ट पढ़ रहा था, ईरान के ही स्कूलों में ये रिपोर्ट ली गई थी, और यानी जो गवर्नमेंट स्कूल्स जो होते हैं उसमें देखा गया था कि यहाँ पे ज़्यादातर स्कूलों में ये होता है कि सुबह को चेक किया जाता है, कि जब यानी रेसेस में ये होता है कि वहाँ पर देखा जाता है कि बच्चा आम तौर से साफ है या नहीं है, नाखून देखे जाते हैं लंबे या नहीं। देखा गया कि 50% से 55% तक बच्चे जो हैं, तकरीबन ये 40 से 50 स्कूलों में रैंडम तरीके से ईरान के मुख्तलिफ सूबों में की गई है तहकीक, और देखा गया 50% से 55% तक बच्चे उसी वक्त अपने नाखून चबाने लगते हैं। तो ये सफाई की को देखा जा रहा है, लेकिन क्या ये स्ट्रेस मुंतकिल नहीं किया जा रहा है बच्चों?
आपकी बात तो बिल्कुल दुरुस्त है, लेकिन मैं ये कहूँगी कि अगर बच्चे घर से अपने नाखून काट के आए हैं तो फिर ये इशू ही नहीं होगा कि स्कूल में सफाई के मौके पे बच्चे अपने नाखून कतरें। ये जिस जब हम प्रिवेंशन की बात करेंगे ऐसी आदत की, तो एक ये पॉइंट होगा कि अगर माँ बाप अपने बच्चों के पहले से नाखून इतने छोटे रखें कि वो चबाने की अंदर घुस ही ना सके मुंह में, तो
यानी पहले से माहौल ऐसा बना दिया जाए कि बच्चा स्ट्रेस में मुब्तला ही ना हो।
जी बिल्कुल।
अच्छा, तो इसके बारे में ये तकरीबन कह सकते हैं किस उम्र से शुरू होती है ये चीज़
नाखून चबाने का? तो जब से बच्चे के दांत आना शुरू होते हैं बस
جیسے کہ آپ کو پتہ ہے کہ بچہ شروع میں انگوٹھا چوسنے کے عادی ہوتا ہے, جو کہ ایک نیچرل ہے, اس میں کوئی حرج نہیں ہے. اگر جب تک اس کے پرماننٹ دانت نہیں آ رہے, وہ چوس رہا ہے تو کوئی مسئلہ نہیں ہے. لیکن جب وہ مستقل چوستا ہے تو پھر وہ نیل بائٹنگ کا بھی شکار ہو جاتا ہے. اس کے علاوہ میں نے آپ کو بتایا, جس وقت اس کو یہ سارے اسٹریس فیکٹرز اپنے اراؤنڈ انوائرمنٹ میں ملیں گے, بھوک کا حال ہو یا خوف کا ہو, اور اس کو یہ ہوگا کہ یہ ناخن چبانے سے اس کو ایک قسم کا سکون مل رہا ہے, تو وہ اس عادت کو اپنا ہتھیار لے کے کنٹینیو کرے گا. اس کے لیے کوئی عمر نہیں ہے. بس یہ ہم کہہ سکتے ہیں کہ جب سے بچے کے دانت آنا شروع ہوں, وہ اپنے منہ میں انگلیاں ڈالنا شروع کرے گا. اس کے بعد اگر اس کو ایسے انوائرمنٹ میں فیکٹرز ملیں گے تو وہ ناخن بھی کترنا شروع کر سکتا ہے. اسٹریس اس میں ایک بہت بڑا میجر فیکٹر ہے.
اچھا, یعنی انگوٹھا چوسنا اور ناخن کاٹنا یعنی چبانا جو ہے وہ ایک دوسرے سے یعنی متصل چیز ہے,
متصل ہو سکتی ہے. یوں انگوٹھا, اگر ہم انگوٹھے چوسنے کی بات کریں تو یہ ایک نیچرل ریفلیکس ہے جو کہ قدرت نے بچے میں اس لیے پیدا کیا ہے تاکہ بریسٹ فیڈنگ کے لیے آسانی ہو سکے, اس عمل میں آسانی پیدا کی جا سکے. لیکن قدرت نے کوئی ناخن کترنے کے لیے کوئی اس طریقے کا اس سے کوئی متصل نہیں ہے. لیکن ان بچوں میں جس کے اندر بچے منہ میں انگلیاں ڈال لیں, تو ان کو ایک, جیسے کہ آپ کو پتا ہے بچوں کو تجسس ہوتا ہے ہر چیز کا, تو جب ان کو اگر کوئی ایسی چیز مل جائے جس سے ان کو سکون ملے, چاہے وہ ٹیمپریری ہی کیوں نہ ہو, تو پھر ان کو وہ عادت بنا کے آگے چل سکتے ہیں زندگی میں.
اچھا, اب چلیں, اسٹریس آ گیا کسی بھی صورت سے, غلط یا صحیح, بہرحال وہ اسٹریس موجود ہے خود بچوں میں, اور یعنی ماں باپ کے ذریعے یا ماحول کے ذریعے وہ اسٹریس آ گیا ہے. ایک تو اس اسٹریس کو کیسے یعنی ختم کیا جائے, اور دوسرا یہ کہ خود کیا یعنی بچوں کو ڈرا دھمکا کے وہ چیز ختم کرنی چاہیے یا نہیں, اس کے بارے میں ہم آپ سے پوچھیں گے. لیکن چلتے ہیں پہلے خرم کے پاس.
بہت شکریہ, انشاءاللہ آپ لوگوں کی گفتگو جو ہے وہ جاری رہے گی. یہاں پر ایک چھوٹا سا ہم لوگ لیں گے پیارا سا وقفہ, تھوڑا سا تازہ ہو کے آتے ہیں, تازہ ہوا لیتے ہیں باہر سے, اور اس کے بعد دوبارہ موضوع جو ہمارا چل رہا ہے ڈاکٹر سلیل فاطمہ کے ساتھ, اس کو آگے چلائیں گے. لیتے ہیں چھوٹا سا وقفہ. جی, امید کرتا ہوں کہ آپ لوگ تازہ دم ہو چکے ہوں گے, اور پھر اب دوبارہ ہم لوگ چلیں گے اپنی گفتگو کی طرف, حسن کی طرف. جی حسن,
بہت بہت شکریہ خرم. گفتگو ہم لوگوں کی اس کے حوالے سے ہو رہی ہے کہ ایک تو طرز زندگی ہم لوگوں کی کیسی ہونی چاہیے,
جی,
تاکہ بچے جو ہیں خصوصاً یعنی ہمارے بچے جو ہیں وہ ان کی زندگی مناسب ہو جائے.
بالکل,
یہ نہ ہو کہ اسٹریسفل اور یعنی تناؤ سے مالا مال ہو. باقی چیزیں تو ہم لوگ کم ہی دے پاتے ہیں, یہی چیز سب سے زیادہ ہوتی ہے ہم لوگوں کے پاس, وہی ہم منتقل کرتے جاتے ہیں. تو سلیل فاطمہ, ہم ایک چیز ہم جو پوچھنا چاہ رہے تھے, سوال ہمارا آپ کو بہرحال یاد ہوگا کہ بچے جو ہیں تناؤ میں مبتلا ہو گئے ہیں, اس کو دور کیسے کیا جائے, کیا ماحول میں انہیں کیسے تبدیلی لائے جائے, اور کیا زبردستی استعمال کی جائے اس سلسلے میں.
بچوں کو ایسی ایکٹیویٹیز میں انوالو کیا جا سکتا ہے جس کے اندر ان کے ہاتھ زیادہ انوالو ہوں, مثلاً پینٹنگ, مثلاً کوئی بلاگس بنانا, یا گھر میں اگر ماں اپنے, اگر لڑکی ہے تو گھر میں اپنے ماں اپنے بچوں کو اپنے ساتھ کام میں بھی لگا سکتی ہے, کھانا پکانا یا چیزیں اٹھانا. ان سب چیزوں میں جب بچہ لگ جائے گا تو وہ ان چیزوں کو بھول جائے گا. آل دو کہ پیچھے آپ کے وہ فیملی مسائل تو ہیں ہی جس کی وجہ سے اسٹریس آ رہا ہے, لیکن وہ آہستہ آہستہ جب اس کو ٹیمپریری بیس پہ یہ چیزیں ملیں گی تو وہ آہستہ آہستہ چھوڑ سکتا ہے ان عادات کو. اور جہاں تک یہ بات ہے, آج کل ایسی چیزیں ماں باپ کا میں نے دیکھا ہے کہ وہ ہاتھ پہ کوئی لال مرچ لگا رہا ہے, کوئی نیل پالش لگا رہا ہے, تاکہ بچے نہ چوسیں, نہ ناخن چبائیں. اس سے یہ ہوگا کہ بچہ اور فرسٹریٹ ہو جائے گا. وہ جیسے ہی اس کو جیسے ہی ملے گا, وہ شاید پورا ناخن کھا جائے گا. جو تھوڑا چباتا تھا وہ جیسے ہی اس کو ریلیف ملے گا تو وہ اس سے زیادہ کر کے دیکھا.
اس کے بارے میں ایک چیز مجھے یاد آ گئی, بعد میں بتائیں گے. تو اسی کے حوالے سے انشاءاللہ ہم لوگوں کی گفتگو جاری رہے گی. ایک چیز جو میں پوچھنا چاہ رہا تھا بہت ہی ضروری ہے, وہ یہ ہے کہ بچوں کو یہ زبردستی کر کے یہ عادتیں چھڑوانا کس حد تک, کیا یہ لمبے عرصے تک وہ ثابت ہو سکتی ہیں یعنی مفید؟ چلیں ایک بار مثلا وہ ہو گیا, اس نے چبا لیا, پھر دوسری دفعہ چبا لیا, تیسری دفعہ اور سخت سزا دینی چاہیے ہم لوگوں کو؟
نہیں, سزا کا تو میرے حساب سے کوئی گنجائش نہیں ہے. اس لیے کہ جب آپ, جیسے ہی بچہ اکیلا کمرے میں ہوگا تو وہ ناخن چبائے گا. یہ نہیں ہم کہہ سکتے کہ اگر آپ نے اس کو سامنے منع کیا تو وہ شاید پیچھے بھی نہیں کرے گا. اگر اس کو اندر سے اس چیز کو جاگر کیا جائے کہ یہ جو عمل ہے وہ اس کے لیے نقصان دہ ہے اور اس کے لیے فیوچر میں اور مسائل کا باعث بن سکتا ہے, تو وہ اس کو خود چھوڑ دے گا. جس طرح اگر آپ یہ کر سکتے ہیں کہ بچوں کو بولیں, اچھا آپ چاروں ناخن چبائیں, صرف ایک ناخن نہ چبائیں, تو پھر اس کے بعد وہ دیکھے گا کہ وہ انگلی اس کی اتنی خوبصورت ہے, ناخن جب ایک نیچرل طریقے سے بڑھ رہا ہے تو وہ چاہے گا کہ اس کے باقی ناخن بھی اسی طریقے سے بڑھے, تو ایونچولی چھوڑ دے گا اس عادت کو.
ہم لوگ کیسے یہ چیز یعنی کیا ٹریننگ دینی چاہیے اپنے ٹیچرس کو اور جو یعنی اسکول میں بہرحال بچے یعنی بہرحال اب وہ دوسرا الگ مسئلہ ہے کہ کس عمر سے جانا چاہیے لیکن چھوٹی عمر سے بچے جو اسکول جانا شروع کر دیتے ہیں وہاں پہ ان کو یہ مسئلہ ہوتا ہے کہ صحیح طور سے ٹریننگ وہاں پر نہیں ملتی یا خود ٹیچرس کو مناسب ٹریننگ دی نہیں گئی ہوتی اس سلسلے کی سلسلے میں کیا کرنا چاہیے؟
سلسلے میں ہم یہ کر سکتے ہیں کہ اسکول میں ایسے سیشنز ارینج کیے جا سکتے ہیں جس میں بچوں کو کارٹون کے ذریعے یا کوئی اینیمیشن کے ذریعے بتایا جائے کہ وہ بچے جو ناخن کھاتے ہیں ان کے ڈائجیشن میں کیا مسئلے مسائل ہوتے ہیں، ان کو سوشل انٹریکشن میں کیا مسئلے مسائل ہوتے ہیں، وہ کبھی بھی بڑا آدمی بن کے ٹی وی پہ آ کے ناخن نہیں چبا سکتا
جی.
تو یہ جب چیزیں ہوں گی تو بچہ خود سمجھے گا کہ یہ عمل اس کے لیے بہت برا ہے، پھر ایونچولی چھوڑ دے گا وہ اس عمل کو.
اچھا یہ چلیں یہ تو بچوں کی بات ہو گئی، بڑے جو چباتے ہیں اس کا کیا کیا جائے؟
بڑوں کے چبانے کا میں اس پوائنٹ پہ کہنا چاہوں گی کہ بڑے تو سمجھدار ہیں کہ ہمارے لیے کتنا نقصان دہ ہے ناخن چبانا، ہمارے ڈائجیشن میں کتنے مسئلے مسائل پیدا کر سکتا ہے. ظاہری بات ہے جو چیز ہمارے کھانے کے لیے نہیں ہے یہ تو ایک دوسرا ٹاپک ہے کہ بہت ساری ایسی چیزیں ہوتی ہیں جو بچے اٹھا کے کھا لیتے ہیں جو ان کے کھانے کے لیے، مثلاً مٹی وغیرہ، تو اس میں ناخن بھی آ جاتا ہے. اب آپ بڑے کی بات کر رہے ہیں تو ہم یہ کہہ سکتے ہیں کہ بڑوں کے لیے شروع سے جب وہ بچپن میں ہیں اپنے ماں باپ کوشش کر سکتے ہیں وہ چھوڑ دیں. اب بڑوں میں آ گئی یہ عادت تو بس اب بڑا انسان ایک اپنے آپ کو کنٹرول تو کر سکتا ہے بہت ساری چیز، جس طرح ہم روزہ رکھتے ہیں ہم کھانے پینے سے کنٹرول کرتے ہیں
جی،
اور روزے میں ناخن بھی نہیں چباتے، تو اب انسان اتنا عقل مند ہو چکا ہوتا ہے کہ وہ اپنے لیے اچھے اور برے میں تمیز پیدا کر سکتا ہے.
بالکل بالکل، بہت بہت شکریہ ڈاکٹر سلیل فاطمہ. اور چلتے ہیں خرم کے پاس، وہ کافی اچھی چیزیں لائیں
جی. میں بھی آپ لوگوں کے موضوع سے
ایک چیز خرم ہے اس سے پہلے کہ تم شروع کرو بتا دوں کہ میں ابھی دو تین دن پہلے وہ جس کمپیوٹر پہ آپ بیٹھ کے تصاویر نکالتے ہیں وہ میں دیکھ رہا تھا، اور دیکھ رہا تھا کہ کتنے معتبر جگہوں سے یعنی مختلف یونیورسٹیز کے ویب سائٹس سے یہ ساری چیزیں نکالی جاتی ہیں، تو بہت زیادہ محنت کر رہے ہیں ہمارا
نچوڑ ہوتا ہے ساری چیزوں کا. بہت شکریہ حسن. اور میں بھی جو موضوع تھوڑا سا لے کے آئے ہوں وہ بھی آپ لوگوں کی گفتگو سے تھوڑا بہت ملتا جلتا ہے. اور جو ایک بات سلیل فاطمہ نے کی کہ بڑوں کی، کہ بڑوں میں یہ کس طرح کی جو عادات ہوتی ہیں، اس کے سلسلے میں یہ کہنا چاہوں گا کہ بہت سی عادات بچے جو ہے بڑوں سے ہی سیکھتے ہیں، اور اگر بڑے ان کے سامنے یہ کام نہ کریں تو شاید وہ جو ہے ان سے بچ سکیں. اچھا ایک جو سب سے پہلی چیز ہے، اگر آپ عادات چھوڑوانا چاہتے ہیں بچوں میں یا بڑوں میں جس طرح بھی ہے، سب سے پہلے آپ کو ایک پلان بنانے کی ضرورت ہے. آپ اپنا پلان بنائیں کہ آپ نے کرنا کیا ہے، اور اس پلان میں جو ایک بہت اہم چیز ہے وہ یہ ہوتی ہے کہ آپ نے یہ دیکھنا ہے کہ آپ جو عادت چھوڑنا چاہتے ہیں اس کے کتنے کیا نقصانات ہیں اور کیا فوائد ہیں. پھر اس کے بعد ایک اور جو کام آپ کر سکتے ہیں وہ یہ ہے کہ آپ جب بھی رات کو جب بیڈ پہ آپ لیٹیں سونے کے لیے جائیں، تو وہاں پر بہت ضروری ہے کہ آپ کو یہ چاہیے کہ آپ بیڈ پہ لیٹیں، لائٹ اپنے کمرے کی آن رکھیں، اور وہاں پر بیٹھ کے آپ یہ سوچیں کہ آج آپ نے کتنی کوشش کی کہ آپ کی جو بری عادت تھی اس کو چھوڑیں یا نہ چھوڑنے کی بات جو بھی ہے. اس کے بعد آپ نے یہ چیک کرنا ہے رات کے ٹائم پہ ہی کہ آپ کی جو ہے آج کے دن کی پرفارمنس پر، وہی چیز جو میں نے کہا کہ مثلا چیک کرنا کس طرح. اس کے علاوہ کہا جاتا ہے کہ اگر آپ ایک ہیبٹ چھوڑنا چاہتے ہیں تو اس کے لیے بہت ضروری ہے کہ آپ ایک اچھی ہیبٹ، ایک اچھی عادت کو اپنائیں. مثلا اگر آپ ناخن کو جو ہے کاٹتے ہیں تو اس کی بجائے آپ جو ہے ایک کتاب پڑھنا شروع کر دیں، یا کوئی ہابی یا کوئی بھی اور ایکٹیویٹی اس کو شروع کر دیں، یہ بہت ضروری ہے. اس کے علاوہ یہ کہا جاتا ہے کہ آپ ہمیشہ جب بھی ایک عادت کو چھوڑنا چاہیں تو آپ کے پاس ایک کیلنڈر ہونا چاہیے، اور اس پہ آپ نے مارک کرنا ہے کہ آپ نے کتنے دن ہو گئے یہ عادت جو ہے اس کو چھوڑ دیا ہے. اور کہا جاتا ہے 21 دن کا ایک پیکیج کہا جاتا ہے کہ اگر 21 دن تک آپ ایک عادت کو نہ کریں تو شاید وہ جو ہے وہ آپ سے تھوڑی سی دور ہو جائے گی. اس کے علاوہ ایک اور چیز بتاتے چلوں، وہ یہ ہے کہ کہتے ہیں جیسا کہ ڈاکٹر سلیل فاطمہ نے بھی کہا کہ اگر آپ ایک عادت کو چھوڑ کے اور پھر دوبارہ اس کی طرف جائیں گے تو بہت بری حالت ہو سکتی ہے آپ کی، کیونکہ جب دوبارہ آپ اس کی طرف جاتے ہیں، یا جیسے کہ ڈاکٹر صاحب نے کہا کہ اگر آپ انگوٹھے کے اوپر نمک مرچیں لگا دیتے ہیں اور جب بچے کو پھر جیسے ہی ٹائم ملتا ہے ماں باپ پاس نہیں ہے تو وہ اس کو دھو کے پھر ایسا چوسنا شروع کرے گا شاید کہ وہ اپنی انگلی کو کاٹ ڈالے. تو اس چیز کا ضرور خیال رکھیں کہ اگر آپ عادت چھوڑوانا چاہ رہے ہیں تو اس کے جو ہے طریقے اور اس کے رستے جو ہیں وہ بہت ضروری ہونے چاہیے. اور آخری چیز وہ یہ ہے کہ جب بھی آپ کوئی کام کرنا چاہ رہے ہیں، بے شک وہ بری عادت چھوڑنا ہے یا کوئی نیا کام کرنا چاہ رہے ہیں، تو اپنا جو کانفیڈنس ہے उसको कभी भी हाथ से मत जाने दें, क्योंकि कॉन्फिडेंस चला गया तो सब कुछ चला जाएगा। क्योंकि अगर आपने ये कह दिया कि ये आखिरी बार है, मैं इस आदत को छोड़ने की कोशिश कर रहा हूँ, इसके बाद मैं नहीं छोड़ूंगा, अगर मैं ना छोड़ पाया तो इसका मतलब कि आप कोई भी आपकी मदद नहीं कर पाएगा। यहाँ पर लेते हैं एक छोटा सा वक्फा, उसके बाद दोबारा आप खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। भारत माल्टे, सर्दियाँ आ गई हैं और माल्टों की अहमियत जो है वो यहाँ पर अब सर्दियों के मौसम में जो है वो बढ़ती जाती है। सुबह सवेरे ऐसा एक भरा हुआ फ्रेश ताज़े माल्टे का जूस मिल जाए तो क्या बात है। अच्छा, अब इसके फ़वाद भी बताता चलूँ आपको, वो ये हैं कि सबसे पहला जो इसका फ़ायदा यहाँ पर लिखा हुआ है वो ये है कि मुख्तलिफ़ किस्म के कैंसर जो हैं उससे माल्टे का जूस, खुद माल्टा और हत्ता उसके छिलका जो होता है उसके बारे में भी कहा जाता है। अलबत्ता छिलके को आप इस्तेमाल ना करें, क्योंकि छिलकों के इस्तेमाल करने के बारे में मुख्तलिफ तरीके होते हैं। कहा जाता है कि आपको मुख्तलिफ किस्म के कैंसर से बचाते हैं। उसके बाद कहा जाता है, क्योंकि जैसे कि आपको पता है माल्टा या इसके पूरे जो फैमिली है, उसका पूरा जो ख़ानदान है, किन्नू हो गया, ग्रेप फ्रूट हो गया, ये चीज़ें, इन ये एसिड का जो इसमें कॉन्टेंट है वो बहुत ज़्यादा होता है और किडनी की बीमारियों के लिए, इसी वजह से किडनी की बीमारियों के लिए बहुत अच्छा है। उसके अलावा कहा जाता है वाइटामिन ए जो माल्टे के अंदर पाया जाता है वो हमारे लीवर के कैंसर के लिए बहुत अच्छा है। फाइबर की मिकदार जो है इसके अंदर बहुत ज़्यादा होती है और कहा जाता है कोलेस्ट्रॉल को कम करने के लिए ये बहुत अच्छा होता है। और उसके अलावा पोटेशियम की मिकदार क्योंकि इसमें ज़्यादा है तो इस वजह से कहा जाता है कि दिल की धड़कन को अगर आप चाहते हैं कि वो रेगुलर तरीके से धड़कता रहे, एरिथमिया उसमें ना आए, एरिथमिया का मतलब ये है कि कभी कभार आपको ये एहसास होता है कि दिल की धड़कन जो है तेज़ हो गई है या आहिस्ता हो गई है, तो वो ना आए, तो आप जूस माल्टा जो है उसका इस्तेमाल करते रहें। वाइटामिन सी का तो आप अब तक हम सबको पता चल जाएगा कि सारी बीमारियां से बचने के लिए खुद वाइटामिन सी, क्योंकि हमारे दिफाई सिस्टम है उसको मजबूत बनाता है, वायरल इन्फेक्शन हो गए। और आखिरी चीज़ जो है वो ये है कि जिन लोगों को कब्ज़ है उनके लिए बहुत अच्छा है अगर आप माल्टे का इस्तेमाल करें, क्योंकि इसके अंदर फाइबर बहुत ज़्यादा होता है। और भी बहुत से फ़वाद हैं इसमें, लेकिन जो अहम फ़वाद थे वो मैंने आपको माल्टे के बारे में बता दिए। चलते हैं हसन के पास ताकि हसन गुफ्तगू को आगे चला सकें। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम। वक्त हम लोगों के पास तकरीबन इस हिस्से में बिल्कुल ख़त्म हो गया है सुलैल फातमा साहिबा, और एक जुमले में, वैसे सवाल कई हमारे जहन में फिर से और आ गए थे लेकिन मेरा वक्त हम लोगों के पास क्योंकि नहीं है, एक जुमले में आप अगर कुछ बताना चाहें हमारे साथ।
मैं ये कहना चाहूँगी कि जो आदत हम अपनी ज़िंदगी का हिस्सा बना चुके हैं उनको तब्दील करने में वक्त ज़रूर लगेगा लेकिन नामुमकिन नहीं है। हम मुख्तलिफ एक्टिविटीज़ में अपने आप को इन्वॉल्व कर सकते हैं, डिफरेंट अपने साथ ट्रायल्स कर सकते हैं कि अगर हम ये नहीं कर रहे तो हमारे साथ क्या अच्छा हो रहा है, तो इससे हम उन आदत को छोड़ने में आसानी से छोड़ सकेंगे और वो अंदरूनी तौर पर हम उनको एक्सेप्ट कर सकेंगे, टेम्प्रेरी नहीं परमानेंट चेंज ला सकेंगे अपने अंदर।
बहुत बहुत शुक्रिया सुलैल फातमा साहिबा, इंशाल्लाह अगले हफ्ते या अगले हफ्तों में आपकी खिदमत में हम लोग फिर से आएंगे, हो सकता है इसी मौजू के साथ, हो सकता है किसी और मौजू के साथ, क्योंकि हम लोगों को ज़िंदगी अपनी तब्दील करनी है, बेहतर बनानी है, स्ट्रेस दूर करना है, और यानी आप ऐसा माहौल फराहम करें कि उसमें स्ट्रेस ना हो ताकि ये इस तरह के मसाइल पेश ही ना आए। चलते हैं खुर्रम के।
बिल्कुल, बहुत शुक्रिया हसन और बहुत शुक्रिया डॉक्टर सुलैल फातमा कि आपने इतनी मुफीद बातें हमारे नाज़रीन के सामने पेश की, उम्मीद है कि आप लोगों के लिए मुफीद हो साबित हुई होंगी। लेकिन जो इससे कि मैं हमेशा कहता हूँ कि बातें सुनना और बातें कहना काफ़ी नहीं है, उन पर अमल करना जो है वो बहुत बहुत ज़रूरी है। यहाँ पर चलेंगे हम लोग एक तराना सुनेंगे और उसके बाद प्रोग्राम को आगे चलेंगे, हमारे साथ रहिएगा। आप हाजिर हैं तेहरान स्टूडियोज से और आपने एक तराना सुना, उम्मीद है कि आपको पसंद आया होगा। मैं यहाँ पर आ जाऊँगा हसन के पास।
एक चीज़ मुझे याद आ गई, वो बात हो रही थी डॉक्टर साहिबा से।
जी जी,
वो हमारे एक दोस्त हैं, क्लास फेलो थे हमारे एक ज़माने में, वो कह रहे थे वो उन्होंने अपने बच्चे को यही वो मिर्च लगाना शुरू की ताकि वो अंगूठा चूसना बंद करे, मतलब वो मिर्च का आदी हो गया। तो उसमें जो
अच्छा
है
वो मिर्च लगाना जो है हसन वैसे बहुत जुल्म है बेचारे बच्चे पे।
हाँ, वो कहना है शुरू में थोड़ा वो उसने छोड़ा लेकिन फिर वो मिर्च का आदी हो गया क्योंकि वो उसने चूसना जारी रखा, मतलब दूसरे तरीकों से छुड़वाया।
अलबत्त बहरहाल और भी बहुत से तरीके हैं। यहाँ पर असमें एक चीज़ बताते चलो, अली नादिर साहब ने एक बड़ी खूबसूरत बात यहाँ हमारे साथ शेयर की, उन्होंने कहा है ईमान में सब्र की मिसाल ऐसे है जैसे बदन में सर की अहमियत जो है, और अलबत्त मौला कायनात इमाम अली अलैहिस्सलाम का फरमान है। और फिर आगे उन्होंने लिखा है कि जिसका सर ना हो उसका बदन नहीं होता, जिसका सब्र ना हो उसका ईमान नहीं होता। मौला कायनात का जो है फरमान जो है अली नादिर साहब ने यहाँ पेश किया 13 मिनट 14 मिनट पहले तकरीबन। तो मैं बहुत शुक्रिया अदा करता हूँ और दूसरे नाज़रीन से भी कहता हूँ कि वो भी हमारे साथ प्रोग्राम में हमारे साथ शामिल हो। हमारे साथ फ़ोन लाइन पर मजहबी उमूर के हमारे माहिर मौलाना इकबाल हैदर हैदरी साहब लाइन पर मौजूद हैं, तो
आपकी खिदमत में हम सलाम अर्ज करते हैं मौलाना साहब।
علیکم السلام ورحمۃ اللہ وبرکاتہ.
صبح کو 7:15 ہو رہے ہیں, آپ کو ہم نے زحمت دے دی, لیکن بہرحال صبر کا موضوع تھا اور ہم چاہ رہے تھے کہ اس کو اگر ہم مذہبی پہلو سے دیکھنا چاہیں کیسے, ہم کیا ہم کرنا چاہیے ہمیں صبر کے حوالے سے.
دیکھیں, سب سے پہلے چونکہ آج 25 محرم الحرام ہے, میں آپ حضرات کی خدمت میں اور تمام شیعان حیدر کرار کی خدمت میں امام سجاد علیہ الصلوۃ والسلام کی یوم شہادت کے اوپر تسلیت و تعزیت پیش کرتا ہوں.
بہت بہت شکریہ.
اور سب سے پہلے وہ جو خرم بھائی نے حدیث کی مولا کائنات سے, اس حدیث کو امام سجاد علیہ الصلوۃ والسلام سے بھی نقل ہوئی ہے کہ الصبر من الایمان, صبر ایمان کا حصہ ہے, بمنزلت الراس من الجسد, جس طریقے سے جسم میں سر ہوتا ہے. ولا ایمان لمن لا صبر له, اور جس کے پاس صبر نہ ہو اس کا ایمان اسے کوئی فائدہ نہیں پہنچاتا ہے. یہ حدیث اصول کافی جلد 2 صفحہ 89 کے اوپر نقل ہوئی ہے, اور اس سے اس صبر کی اہمیت کا اندازہ ہو جاتا ہے کہ جس طریقے سے انسان کے بدن میں سر ہوتا ہے, اور اگر انسان کا سر نہ ہو تو بدن اس کا بیکار ہو جاتا ہے, بدن کا کوئی فائدہ نہیں ہوتا. اسی طریقے سے اگر انسان کے پاس صبر نہ ہو تو وہ گویا اس کا ایمان بھی کچھ فائدہ نہیں دے سکتا. اسی وجہ سے اس مطلب کی طرف واضح دلیل ہے کہ امام علیہ الصلوۃ والسلام نے صبر کے بارے میں اتنی زیادہ اہمیت دی ہے.
صحیح.
اب چونکہ صبر کا موضوع بہت ہی وسیع موضوع ہے, تو اس سلسلے میں اگر ہم قرآن کی طرف دیکھیں گے تو تقریباً 103 مرتبہ صبر کے مشتقات قرآن مجید میں مختلف صورتوں میں بیان ہوئے ہیں, چاہے وہ اصبر ہو یا اصبرہم ہو یا اصبرو ہو یا صابرات ہو, اصابرون ہو, اصابرین ہو یا بالصبر. اس طریقے سے تقریباً قرآن مجید میں جو میں نے سرچ کیا ہے وہ تقریباً 103 مورد ہیں کہ جن میں صبر کی تلقین کی گئی ہے, اور سب سے زیادہ جو لفظ استعمال ہوا ہے قرآن مجید میں وہ صابرین ہے.
جی.
مختلف صورتوں میں لفظ صابرین قرآن مجید میں ارشاد قرآن مجید میں آیا ہے اور بیان ہوا ہے, مختلف صورتیں ہیں, ان میں اگر ایک دو کی طرف اشارہ کروں تو اس سے اس صبر کی طرف جو ہے وہ اہمیت اس کی واضح ہو جاتی ہے. جیسا کہ ارشاد ہوتا ہے سورہ بقرہ 153 آیت میں, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ ان اللہ مع الصابرین, اے ایمان والو مدد حاصل کرو صبر اور صلاۃ کے ذریعے سے, چونکہ خداوند عالم صبر کرنے والوں کے ساتھ ہے. اس آیت میں ایک بڑا لطیف نقطہ ہے, جناب خرم صاحب اور سید حسن صاحب غور فرمائیے گا اور ناظرین کرام بھی, کہ یہاں پر خداوند عالم نے مدد کے لیے اگر حکم دیا ہے تو دو چیز کے ذریعے سے,
جی,
وَسْتَعِينُوا بِالصَّبْرِ وَالصَّلَاةِ, یعنی صبر اور نماز کے ذریعے سے مدد حاصل کرو.
صحیح.
لیکن اس کے بعد میں خداوند عالم فوراً ارشاد فرماتا ان اللہ مع الصابرین, کہ خداوند عالم صبر کرنے والوں کے ساتھ ہے.
صحیح.
جبکہ مدد مانگنے کے لیے دو چیزیں بیان کی ہیں, صبر اور صلاۃ. لیکن یہاں پہ خداوند عالم کی ہمراہیت اور معیت جو ہے وہ صبر کرنے والوں کے ساتھ ہے.
مولانا صاحب بہت بہت شکریہ, آپ نے ہمارے پروگرام میں ہمیں وقت دیا, ہمارا پروگرام کا ٹائم جو ہے بالکل محدود رہ چکا ہے, انشاءاللہ پورے ہفتے کے دوران بھی ہم آپ سے دوبارہ کال کریں گے اور اس موضوع میں گفتگو کریں گے.
یہی عرض کرنا چاہ رہا تھا کہ چونکہ موضوع بہت ماشاءاللہ وسیع آپ لوگوں نے انتخاب کیا ہے, میں آپ حضرات کی خدمت میں زیادہ تحسین دیتا ہوں اس موضوع کے اوپر. اس موضوع کے اوپر جو ہے وہ کافی کچھ بولا جا سکتا ہے اور کافی میٹر ہے, اور خصوصاً معاشرے میں جو آج کل مشکلات پائی جاتی ہیں ان پہ جو اگر آدمی صبر نہیں کر پاتا تو اس کے لیے مشکلات اور بھی بڑھتی چلی جاتی ہیں, لیکن اگر وہ صبر کا دامن تھامے تو مختلف مشکلات سے نجات پا سکتا ہے. اور اس سلسلے میں ہم یہ بھی گفتگو کر سکتے ہیں کہ کیا نشانیاں ہیں صبر کرنے والوں کی, اور کس طریقے سے صبر اپنے اندر پیدا کیا جا سکتا ہے.
بہت بہت شکریہ مولانا صاحب, انشاءاللہ اس حوالے سے, یعنی ہم نے ابھی چاہا تھا کہ دیکھتے ہیں کس کس پہلو سے اس پر نظر ڈالی جا سکتی ہے, بہرحال آپ نے کافی حد تک اس موضوع کو کھول دیا ہے, تو ہم لوگ انشاءاللہ اگلے ہفتے بھی یا پورے ہفتے اس مسئلے پر گفتگو کریں.
بالکل, آپ سے انشاءاللہ جو ہے کل